सड़क सुरक्षा जीवन रक्षा नमस्कार अनि शुभ प्रभात। उज्यालो रेडियो नेटवर्क सुनेर बसिरहनु भएको तपाईँलाई स्वागत छ। सिप्रिदि तथा टाटा मोटर्सको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम सड़क सवारीमा प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै उपस्थित भएको छु रोशन केसी। कार्यक्रम सड़क सवारीलाई तपाईँ शनिबार बाहेक हरेक दिन सभा 9 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क, जसलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो online.com र उज्यालो एप्लिकेशनबाट हाम्रा कार्यक्रम तपाईँले प्रत्यक्ष रूपमा सुन्न अनि समय मिलाएर हाम्रा कार्यक्रम डाउनलोड गरेर अरूलाई सुनाउन पनि सक्नुहुन्छ। कार्यक्रम सड़क र सवारीमा हामी सड़क र सड़क सुरक्षाका विषयलाई समेट्छौं। एउटा सड़क प्रयोगकर्ता भएपछि तपाईँ र हामीले अप्नाउनु पर्ने सावधानी, जान्नुपर्ने कुराहरू र हाम्रो यात्रा सुरक्षित बनाउनका लागि सम्बन्धित निकायले गरिरहेका काम कारवाही बारे हामी कार्यक्रममा कुरा गर्छौं।
ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा चिनभरको भए नि सचेत बनाउ जुनी भरिलाई।
कार्यक्रम सड़क र सवारीमा हामीसँग विभिन्न खण्डहरू हुने गर्छन् र आजको कार्यक्रममा हामीसँग ट्राफिक अपडेट, सड़क र सवारी सरोकार, सामाजिक सञ्जाल, फेसबुकमा सोधिएको प्रश्नमा तपाईँले व्यक्त गर्नुभएको विचार, सड़कबाट चालक, सवारी साहित्य जस्ता खण्डहरू रहेका छन् र आजको यी खण्डहरूमा ट्राफिक अपडेटका साथै सड़क र सवारी सरोकारमा विद्युतीय गाड़ीको सहजता भएसँगै सहज रूपमा गुडाउनका लागि भइरहेका काम कारवाहीबारे महेन्द्र गाड़ी को विक्रेता अग्नि इनर्जी प्रालीका प्रमुख कार्यकारी अधिकृत प्रमोद भट्टराईसँग कुराकानी गरेका छौँ, त्यो सुनाउँछौँ।
अब यो सहज नभएको चाहिँ सरकार छैन चाहिँ अब हाम्रो पब्लिक ट्रान्सपोर्ट हामी इलेक्ट्रिक भेहिकल बनाऊ भनेर जस्तो अहिले रिसेन्टली सुन्दर यातायातले नि बस निकाल्यो, त्योभन्दा अगाडि तपाईँको एडिबीले बिवाइडी थ्रु 2-4 गाडी लन्चिङ पनि गरेको थियो, अब गुडेन, त्यो अर्कै ठाउँमा छ।
साथै सड़कबाट चालक खण्डमा स्मार्ट लाइसेन्सको विषयमा यातायात व्यवस्था व्यवस्था कार्यालय एकान्त कुनाका अधिकृत विष्णु कुमार भट्टराईसँग कुराकानी गरेका छौँ, त्यो सुनाउँछौँ।
होइन होइन, छापिएर आएपछि त हामीले वितरण गरिरहेको छौँ। अहिले त विभागले पहिला योभन्दा अगाडि गर्दै थियो, विभागले हामीलाई चाहिँ ठाउँ खाली चाहियो छोड भनेकाले अहिले हामीले यही कार्यालयमा ल्याएर हामीले आफैले संस्थागत रूपमा वितरण गरिराखेका छौँ।
भनेपछि अब यो समस्या छैन
हाम्रो लागि त समस्या छैन, तर यस्तो हुन्छ कतिपय मान्छेले लिन पनि आउनुहुन्न, कतिपयले चाहिँ डुप्लिकेट बनाएर विदेश गइसक्नु पनि भयो होला होइन, हामी कहाँ त्यत्र थाती छन्, तपाईँले तल गएर हेर्न पनि सक्नुहुन्छ।
साथै सामाजिक सञ्जाल फेसबुकमा तपाईँले दिनुभएको प्रतिक्रियाहरू पनि सुनाउँछौ र आजका लागि सवारी साहित्यहरू पनि सधैँछन् र आजका लागि कार्यक्रममा हामीले सामाजिक सञ्जाल यानि कि उज्यालोको फेसबुक पेजमा मैले आफ्नो अनुभवलाई साट्ने प्रयत्न गरेको छु। आज बिहान कार्यक्रम चलाउँदै आउने क्रममा बीचमै पेट्रोल सकिएर मैले अलिकति दुःख पाउनु पर्यो। त्यस्तै किसिमका समस्या अन्य कुनै समस्या तपाईँलाई परेको छ कि छैन, त्यस्ता समस्या परेका छन् भने आउनुहोस् अनुभव साटौँ भनेर मैले उज्यालोको फेसबुक पेजमा एउटा प्रश्न छोडेको छु। त्यसमा तपाईँले आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ, जसका लागि तपाईँले आफ्नो फेसबुकमा यी विचारहरू राख्नका लागि उज्यालोको फेसबुक पेजको सर्च बारमा जानुहोस् र त्यहाँ टाइप गर्नुहोस् UJYALO उज्यालो, तपाईँले उज्यालोको फेसबुक पेज भेट्न सक्नुहुन्छ र यो प्रश्नमा आफ्नो अनुभव पनि तपाईँले साट्न सक्नुहुन्छ। साथसाथै तपाईँ जुन स्थानमा हुनुहुन्छ त्यो ठाउँमा अहिले सडकको अवस्था कस्तो रहेको छ र ट्राफिकको अवस्था कस्तो रहेको छ भन्ने विषयमा पनि हामीलाई जानकारी गराउन सक्नुहुन्छ। कार्यक्रमको सुरुवातमा ट्राफिक अपडेट। ट्राफिक महाशाखा कन्ट्रोल रूमले दिएको जानकारी अनुसार यति बेला काठमाडौँ उपत्यकाका सबै स्थानमा सामान्य रूपमा सवारी साधनहरू आवागमन भइरहेका छन् र काठमाडौँभित्र प्रवेश गर्ने र बाहिरिने नाकाहरूमा पनि सामान्य रूपमा गाडीहरू आवाजात भइरहेको हामीले जानकारी पाएका छौं। त्यसै गरी आउनुहोस् हिजो काठमाडौँ उपत्यकाभित्र भएको ट्राफिक कारवाहीको विवरण जुन ट्राफिक महाशाखाले सार्वजनिक गरेको छ त्यसमा के कारणले कसलाई कारवाही गरियो त्यो तपाईँलाई जानकारी गराउँछु। हिजो जाँड रक्सी पिएर सवारी चलाउने 87 चालकलाई कारवाही गरिएको छ भने लेन अनुशासन नमान्ने 246 कारवाही गरिएको छ। त्यसै गरी भाडाका ट्याक्सी चालक 31 हिजो कारवाहीमा परेका छन् भने जेब्रा क्रसिङमाथि सवारी रोक्ने 28 चालक कारवाहीमा परेका छन्। टिपर चालक हिजो 32 कारवाहीमा पर्दाखेरि फुटपाथमाथि पार्किङ गर्ने 201 कारवाही गरिएको छ। त्यसै गरी हर्न कारवाहीमा हिजो 43 जना परेका छन् भने जथाभावी पार्किङ गर्नेलाई व्हीलक गरेर वा चेनलक गरेर 105 जनालाई कार्यवाही गरिएको छ। हिजो अन्य कार्यवाहीमा 806 जना पर्दा हिजो 1,579 जना कार्यवाहीमा परेका छन्। त्यसै गरी हिजो काठमाडौँ उपत्यकाभित्र 27 वटा गाड़ी दुर्घटना भए जसमा 16 जना सामान्य घाइते रहेका छन्। हिजो काठमाडौँ उपत्यकाभित्र विभिन्न नाका प्रयोग गरेर 26,863 वटा सवारी साधन भित्रिए भने 17,926 सवारी साधन बाहिरिएका छन्। हिजो काठमाडौँ उपत्यकाभित्र 172,284 यात्रु भित्रिए भने 111,582 यात्रु बाहिरिएका छन्। आज लेन अनुशासन नमान्ने 110 जना, झाडरक्सी पिएर सवारी चलाउने 161 जना र सड़क दुर्घटनामा समावेश भएका 3 जना ले सचेतना कक्षा लिने छन्। आज जसले लेन अनुशासन मान्नु भएन उहाँहरूका लागि 11 बजेदेखि 12 बजेसम्म, 1 बजेदेखि 2 बजेसम्म र 3 बजेदेखि 4 बजेसम्म सचेतना कक्षा हुनेछ भने जाँड रक्सी पिएर सवारी चलाउनेहरूका लागि 10 बजेदेखि 11 बजेसम्म, 12 बजेदेखि 1 बजेसम्म र 2 बजेदेखि 3 बजेसम्म सचेतना कक्षा हुनेछ। अब यी ट्राफिक अपडेटपछि केही समाचार। सरकारले विद्युतीय गाडीको चार्जिङका लागि चार्जिङ स्टेशनको महसुल नतोक्दा समस्या परेको व्यवसायीले बताएका छन्। नेपालमा निजी क्षेत्रबाट विद्युतीय बस सञ्चालनमा आए पनि अहिलेसम्म चार्जिङ स्टेशनको महसुलको विषयमा टुङ्गो नलाग्दा समस्या परेको उनीहरूले बताएका हुन्। विद्युतीय गाडीलाई प्रोत्साहन नगर्ने सरकारको नीति भए पनि महसुल नतोक्दा अरू उपभोक्ताले जतिकै महसुल बुझाउनु परेको उनीहरूले गुनासो गरेका छन्। चितवनको भरतपुर महानगरपालिका 4 लङ्कुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। ना 62P595 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक 24 वर्षका दीपक बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मोटरसाइकल पछाडि बस्ने 20 वर्षका प्रदीप बस्नेतको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। यी खबरसँगै कार्यक्रम सड़क र सवारी सरकारमा पालो भएको छ। सड़क र सवारी सरकारको र आजका पाहुना हुनुहुन्छ महेन्द्र गाड़ीको विक्रेता अग्नि इनर्जी प्रालीका प्रमुख कार्यकारी अधिकृत प्रमोद भट्टराई। विशेषत अहिले सुन्दर यातायातले विद्युतीय गाड़ी सञ्चालन गरेको छ र नाफामा गएको भनेर पनि भनिएको छ र तिहारपछि 25 वटा बस थप्ने भनेर सुन्दर यातायात प्रालीका अध्यक्ष भेषबहादुर थापाले बताउनु पनि भएको छ। तर सरकारसँग विद्युतीय गाड़ीको महसुल दर स्पष्ट रूपमा नतोकिदा समस्या परेको भनेर गुनासो पनि आइरहेको छ। चार्जिङ स्टेशनको कमी र चार्ज गर्दाखेरि तिर्नुपर्ने महसुल पनि स्पष्ट नभएका कारणले व्यवसायीहरू मारमा परेको उहाँले जानकारी दिनुभएको छ। यसै क्रममा हामीले प्रमोदजीसँग सड़क र सवारी सरकारमा विद्युतीय गाड़ीको सहज बनाउनका लागि र विद्युतीय गाडीहरू सहज रूपमा गुड्नका लागि के कस्ता काम कारवाही भइरहेका छन् भनेर कुराकानी गरेका छौं। पहिले र अहिले विद्युतीय गाडीको बारेमा नागरिक र सरकारमा आएको परिवर्तन बारेमा उहाँले पुरानो कुरा सम्झदै भन्नुभएको छ।
परिवर्तन धेरै नै छ। सुरुमा 2002 एलसी खोलिएको थियो, त्यो बेलामा तपाईँको भन्सारमा आयो 10% विद्युतीय सवारी साधन हामी भन्सार महसुल लगाएर भित्राउन दिने भन्यो। जब भन्सार आयो 110 अरू गाडी सर नै भनेर आयो, त्यो तिरेर नेपालमा ल्याउँदाखेरि त्यो गाडीको मूल्य लगभग तपाईँको त्यो बेलामा 35-40 लाख पर्न आउँथ्यो, जुन चाहिँ सानो रेवा थियो, त्यो सम्भवको कुरा थिएन। त्यो गरेपछि त्यसलाई पछि सरकारहरूसँग धेरै छलफलहरू भएपछि त्यसलाई घटाएर 40% झारियो 2007। त्यसपछि बल्ल यो विद्युतीय गाडी नेपालमा भित्रियो। त्यसपछि क्रमशः 40% चाहिँ भयो, एक्साइज ड्युटीहरू उहाँ लिनु भएन। अब अहिले आएर जन ओली सरकारले 10% झारिदिनु हो, त्यो झारेपछि हाम्रो यसको सबैको चाहिँ मूल्यमा पनि कमी भयो र यो सरकारको तर्फबाट सहयोग पनि हो। र प्लस अब हामीलाई एउटा चार्जिङको बिचमा हाम्रो नाकाबन्दी लोड सेडिङका कुराहरू थिए, लोड सेडिङको भएको बेलामा अब इलेक्ट्रिक गाडी नै गुड्दैन, चार्जै हुँदैन भन्ने कुराहरू थियो। रियालिटी त्यो पनि थिएन, किनभने हामीलाई 3-4 घन्टा लाइन आइपुग्थ्यो। त्यो बेला पनि राति 12 बजेदेखि बिहान 5 बजेसम्म बत्ती आउँथ्यो, रातिको टाइममा चार्ज गरेर म आफै पनि चलाइदिनँ, मलाई कुनै पनि दिन अप्ठ्यारो परेन भने त्यो अब अलिकति तपाईँको इलेक्ट्रिक गाडी चलाउँदाखेरि र अरू गाडी चलाउँदाखेरि फरक चाहिँ के हुन्छ भने आफू कन्सियस अलिकति इलेक्ट्रिक गाडीमा धेरै हुनुपर्छ। जस्तो मेरो गाडीमा चार्ज छ कि छैन, मैले चार्ज गरेर हिँड्नु पऱ्यो, एउटा तपाईँको सर्टेन टाइम क्यालकुलेसन हुन्छ, तपाईँको माइलेज, तपाईँले चाहिँ माइलेजबाट अवेर हुनुहुन्छ तपाईँ, नत्र भने नर्मल्ली हामीलाई के छ सर र गुडाउँछ पेट्रोल पम्प त्यहाँ चाहिँ हाल्नुलाई नै भन्छौँ, हामी अगाडि जान्छौँ। इजी तपाईँले वास्तै गर्नुहुन्न कि मेरो मोटरसाइकलले अथवा गाडीले एक लिटर तेलले कति किलोमिटर दिइरहेछ त्यो नर्मल्ली नेपालीलाई थाहै हुँदैन उहाँहरू के गर्नुहुन्छ पेट्रोल सकिन्छ फुल ट्याङ्क हाल्नुहुन्छ हिँड्नुहुन्छ लास्ट उनीहरू पैसा धेरै खाएको छैन अनि हिसाब गर्नुहुन्छ त्यसले गर्दा चाहिँ तपाईँको यदि इभीमा गयो भने सबैमा चाहिँ हामीलाई फाइदै हुन्छ नोक्सान चाहिँ छैन
अझै पनि हामी विद्युतीय गाडीमा ठ्याक्कै सिफ्ट हुन सक्ने अवस्था अझै पनि छैन केही चिजहरूले हामीलाई अझै रोकिरहेको अवस्था छ त्यस्ता चुनौतीहरू के छन् जसले चाहिँ नेपालीलाई या नेपाली सडकमा विद्युतीय गाडी कुर्नको लागि अझै सहज भएको छैन
अब यो सहज नभएको चाहिँ सरकार छैन चाहिँ अब हाम्रो पब्लिक ट्रान्सपोर्ट हामी इलेक्ट्रिक भेहिकल बनाऊ भनेर जस्तो अहिले रिसेन्टली सुन्दर यातायातले नि बस निकाल्यो त्योभन्दा अगाडि तपाईँको एडिबीले बिवाइडी थ्रु दुई चारवटा गाडी लन्चिङ पनि गरेको थियो अब गुडेन त्यो अर्कै ठाउँमा छ तर कस्तो भन्दाखेरि यदि पब्लिकलाई पब्लिक भेहिकल दिने हो र तपाईँको एकदम न्यूनतम ब्याज दरमा सब्सिडिटी सहित दिने हो भनेदेखि चाहिँ नेपाली पब्लिक सबैहरू चाहिँ इलेक्ट्रिक भेहिकलमै चढ्छन् एउटा कुरा त्यो छ भने अर्को कुरा के छ भने तपाईँलाई पनि याद होला हामी बिल बुकहरू रिन्यू गर्न जाँदाखेरि प्रदूषणको लागि भनेर सर्टेन पैसा हामी तिर्छौँ र त्यो पैसा जम्मा गर्दा गर्दा अहिले 5-7 अर्ब पैसा भइसक्यो त्यो पैसा फ्रिज छ वातावरणको लागि सम्हालेको पैसा वातावरणकै लागि युज गरिदिएर सब्सिडिटी दियो भनेदेखि चाहिँ सर्वसाधारणले पब्लिक भेहिकल चढ्न पाउँछन् यो एउटा भयो तपाईँको पब्लिक ट्रान्सपोर्टमा र अर्को मेन च्यालेन्जिङ पार्ट के छ भन्दा अहिले हाम्रो लाइन जुन हामीले अहिले प्राधिकरणबाट जुन लाइन पाइरहेछौँ त्यो लाइन पनि तपाईँको कस्तो छ कन्टिन्युटी एउटै फ्लोमा आएको छैन तलमाथि भोल्टेज अपडाउन भइरहेछ त्यो भोल्टेज कन्ट्रोल गरेर एउटा न्यूट्रलमा दियो भने फास्ट चार्जर ठाउँ ठाउँमा राख्नलाई केही पनि प्रब्लम हुँदैन र त्यो फास्ट चार्जर राखेपछि नर्मल्ली गाडी चार्ज भइहाल्छ यदि इनकेस करेन्ट फ्लक्चुएट भयो भने त्यसले फेरि चार्ज लिँदैन त्यो एउटा च्यालेन्जिङ छ विद्युत प्राधिकरणको तर्फबाट अर्को च्यालेन्जिङ के छ भन्दाखेरि हाम्रो लागि स्पेस छैन जस्तो भनौँ पार्किङको कुरा गर्दाखेरि पार्किङ गर्ने ठाउँै छैन काठमाडौँमा सडकमा जानु छेउछेउमा राखिरहेको हुन्छ गाडीहरू होइन त्यसले गर्दाखेरि के भन्छ एउटा सरकारी जग्गाहरू धेरै छन् त्यो जग्गालाई एउटा सीमित ठाउँमा राखेर इभी जोन भने जस्तो राखेर इभी चार्जिङ जोन बनाइदिनुहोस् जो जान्छ त्यहाँ गएर चार्ज गर्छ होइन एउटा त्यो गरिदिनु पऱ्यो अर्को सरकारले राति गाडी चार्ज गर्नेहरूलाई विद्युतीय भनौँ जे पनि युज गर्नुहुन्छ राति अब सर्टेन 11 बजेपछि भन्नु त्यस्तो टाइमलाई चाहिँ तपाईँको 3-4 रुपियाँ युनिटमा गरिदिनु भयो भने त्यसै पनि पब्लिक प्रोत्साहन भइहाल्छ
यो त हामीले सिटीको कुरा गरिरहेको छौँ लामो दूरीको कुरा गरिराख्दाखेरिमा चाहिँ अहिले विद्युतीय गाडीलाई लामो दूरीसम्म लैजानको लागि पूर्वाधारहरू छन् त्यसको कमी छ एक ठाउँमा कुरिनटारमा छ एउटा चार्जिङ स्टेसन त्यो पनि कियाको आफ्नो पर्सनल चार्जिङ स्टेसन हो त्यो बाहेक चार्जिङ स्टेसन छैन लामो दूरीमा चाहिँ विद्युतीय सवारी साधन चलाउन सक्ने सम्भावना कतिको छ नेपालमा
सम्भावना छ त्यही अघि मैले अघि भने जस्तै प्राधिकरणबाट भोल्टेज कन्टिन्युटी एउटै हुनु पऱ्यो अप एन्ड डाउन हुनु भएन र अर्को कुरा हाम्रो सडकको कुराहरू पनि छन् सडक राम्रो छैन हाम्रो सडक पनि राम्रो भयो र चार्जिङ स्टेसनहरू पनि ठाउँ ठाउँमा हामीले राख्न सक्यौँ भने चाहिँ त्यो प्रब्लम चाहिँ हुँदैन त्यो प्रब्लम सल्भ हुन्छ फेरि त्यसमाथि अहिले 300-400 किलोमिटर रेन्जको गाडी आइसकेपछि हामीलाई वान वे हामी गन्तव्यसम्म पुग्न सक्छौँ तर त्यहाँ गएर चार्ज गर्नलाई यदि भोल्टेज आइदिएन भने त्यो गाडी फेरि एकदम गाह्रो हुन्छ भनौँ एक हिसाबको त्यसले गर्दाखेरि चाहिँ सरकारले स्पेस चाहिँ दिनु पऱ्यो
विद्युतीय गाडीलाई प्रोत्साहन दिने भन्दै राजस्वमा छुट सडक करमा छुट भइराख्दाखेरिमा पनि विद्युतीय महसुल नतोक्दाखेरिमा समस्या परेको भनेर व्यवसायीले गुनासो गरिरहेका छन् र यो गुनासो 6 महिनाभित्रमा चाहिँ विद्युतीय महसुलसँग सम्बन्धित कुराहरू टुङ्गो लाग्ने भनेर नेपाल विद्युत प्राधिकरणले भनि पनि रहेको छ यो चाँडै टुङ्गो लाग्नुपर्ने भनेर व्यवसायीले माग गरिरहेका छन् यो विषयमा पनि हामी तपाईँलाई आगामी कार्यक्रममा जानकारी गराउने रहेछौँ र आजका लागि मैले आफ्नो अनुभव सुनाउँदै आफ्नो अनुभवसँग तपाईँका अनुभवलाई पनि बाँड्नका लागि भनेर आज मलाई परेको समस्या तपाईँलाई सुनाएको छु बाटोमा आउँदै गर्दाखेरिमा पेट्रोल सकिएर केही समयका लागि भए पनि म अप्ठ्यारो अवस्थामा परेको थिएँ तपाईँ पनि पर्नु भएको छ कि छैन या अरू कुनै समस्या छ कि छैनन् भन्ने विषयमा मैले आज तपाईँको विचार जान्ने प्रयत्न गरेको छु मेरो चाहिँ खासमा बाइकको फ्युल इन्डिकेसन बिग्रिएका कारणले गरेर जानकारी लिन नपाएका कारणले गरेर म परेँ यो हामीले भनिरहेका छौँ सवारीको जाँच तपाईँले गर्नुपर्छ सवारीलाई कन्डिसनमा राख्नुपर्छ भनेर भनिरहेका छौँ त्यसमा म पनि अलिकति चुकेको छु आकाङ्क्षा सापकोटाले लेख्नु भएको छ फेसबुकमा अनुभव सार्दै यही वर्षको दशैँपछि देवघाटको जङ्गलमा भएको थियो बट एउटा दाइले बाइक रोकेर पेट्रोल लिन लाई सहयोग गर्नुभयो र पेट्रोल पम्प नजिक थिएन बोतलमा लिएर आएँ भनेर भन्नुभयो। मैले पनि आज बोतलमा लिएर आएर तेल हालेर आएको छु। तपाईँ र हामीले यही अनुभवबाट पनि के सिक्नुपर्छ भने हामीले हाम्रो सवारी साधनको बारेमा राम्रोसँग ज्ञान लियो भने मात्रै हामी सुरक्षित रूपमा आफ्नो गन्तव्यसम्म केही एउटा अप्ठ्यारो स्थिति नहुँदै पुग्न सक्छौँ। उज्यालो सुन्दै गर्नुहोला, हामी आइहाल्छौँ।
केही वर्ष अघि एउटा यात्रा सुरु गरेको थिएँ। रुपियाँ पैसाको कमी थियो तर हौसलाको थिएन। पछि हटिन, अगाडि बढ्दै गए। बाटो सजिलो थिएन तापनि आफ्नो बाटो आफै बनाए। बर्ड फ्लूको कारणले धेरैपल्ट बिजनेसमा हानि उठाउनु पर्यो। जति कमाएको थिएँ दशा लागेर एकैपल्टमा सकियो। बिजनेसको अकाउन्ट फेरि जिरो। तर पनि हारको कारण कहिले हरेस खाइन। बढ्दै गएँ बढ्दै गएँ, सफलताका खुड्किलाहरू चढ्दै गएँ। यसैले आज म खुसी छु। मेरो सपना छ नेपालको सबैभन्दा सफल बिजनेसम्यान बन्ने। आफ्नो दरिलो इच्छाहरूमा जो अडेर रहन्छ उसैलाई त योद्धा भनिन्छ।
टाटा योद्धा न झुक्छ न रोकिन्छ।
यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क र यति बेला तपाईँ उज्यालो रेडियो नेटवर्कमा सिप्रेदी र टाटा मोटर्सको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। हामीलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो online.com र उज्यालो एप्लिकेशनको प्रयोग गरेर तपाईँले हाम्रा कार्यक्रमहरू प्रत्यक्ष रूपमा सुन्न र डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ र कार्यक्रम सड़क र सवारीको साथमा छु रोशन केसी। कार्यक्रममा अब भने आज हामीले स्मार्ट लाइसेन्सको विषयमा भएको विवादका विषयमा कुराकानी गरेका छौं। स्मार्ट लाइसेन्स प्रिन्टका लागि भनेर मास प्रिन्टर ल्याइएको छ जसले प्रति 450 वटा प्रति मिनट प्रिन्ट गर्दाखेरिमा जति पनि अहिले भएका पुराना 6 लाख भनिएको छ प्रिन्ट गर्न बाँकी लाइसेन्स ती सबै प्रिन्ट गर्छ भनेर यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले बारम्बार भनिरहनु भएको छ। तर प्रिन्ट सुरु भएको छैन, कार्तिक 1 गतेबाट प्रिन्ट सुरु हुन्छ भनिएको पनि छ तर अहिलेसम्म भएको छैन। सफ्टवेयर इन्स्टलेसनको काम चलिरहेको र अहिले चाहिँ प्रयोग परीक्षणको लागि काम भइरहेको भनेर हामीले अघिल्लो कार्यक्रममा पनि तपाईँलाई सुनाएका थियौँ र हामीले यही विषयमा रहेर यातायात व्यवस्था कार्यालय एकान्त कुनाका अधिकृत विष्णु कुमार भट्टराईसँग आखिर लाइसेन्स लिनका लागि समस्या हो या वितरण गर्नका लागि समस्या हो यो विषयमा चाहिँ हामीले कुराकानी गरेका छौँ। आखिर लाइसेन्स लिनको लागि के गर्नुपर्छ र समस्या कहाँ आएको छ वितरणमा भन्ने प्रश्नमा विष्णुजी भन्नुहुन्छ।
त्यो यस्तो हो, हामीले प्रयोगत्मक परीक्षा अन्तिम चरण हो, त्यो दिइसकेपछि उहाँहरूलाई पास फेलको रेकर्ड जनाएर रसिदमा लेखेर दिन्छौँ। केही समयका लागि हामीले पास फेलको चाहिँ अपडेट रिजल्ट अपडेट गर्नलाई 15 दिनसम्मको हामीले समय मागेका हुन्छौँ। त्यो बिचसम्म उहाँहरूलाई त्यही देखेर चलाउने हो देखाएर त्यस पछाडि उहाँहरूको लाइसेन्स चाहिँ हाम्रो प्रिन्ट अहिले सरकारले के गर्दैछ भने यातायात व्यवस्था विभागले डिजिटल लाइसेन्सलाई चाहिँ अलिक प्रिन्ट गर्ने व्यवस्था गरेको छ। विभागले प्रिन्ट गर्नका लागि अहिले केही समय चाहिँ लाग्ने गर्छ, 3-4 महिना पनि लागिरहेको छ। तर अहिले एकैचोटि धेरैवटा चाहिँ लाइसेन्सहरू प्रकाशन गर्ने छाप्ने चाहिँ मेसिन आएको छ अरे भन्ने पनि सुन्नमा आएको छ। त्यो पछाडि केही सहज होला।
अब यो समस्या चाहिँ छाप्ने तर्फको हो कि वितरण गर्ने तर्फको हो त लाइसेन्स नपाउनु?
होइन होइन, छापिएर आएपछि त हामीले वितरण गरिरहेको छौँ। अहिले त विभागले पहिला योभन्दा अगाडि गर्दै थियो, विभागले हामीलाई चाहिँ ठाउँ खाली चाहियो छोड भनेकाले अहिले हामीले यही कार्यमा ल्याएर हामीले आफैले संस्थागत रूपमा वितरण गरिराखेका छौँ।
भनेपछि अब यो समस्या छैन
हाम्रो लागि त समस्या छैन। तर यस्तो हुन्छ, कतिपय मान्छेले लिन पनि आउनुहुन्न, कतिपयले चाहिँ डुप्लिकेट बनाएर विदेश गइसक्नु पनि भयो होला होइन। हामी कहाँ त्यत्र थाती छन्, तपाईँले तल गएर हेर्न पनि सक्नुहुन्छ, थाती छन् लिने मान्छेको चाहिँ फ्लो भनेको न्यून देखिन्छ।
लाइसेन्स लिनको लागि पहिला त लाइसेन्स किन्ने पाइन्छ भनेर भन्थ्यो, यति पैसा तिरेपछि किन्न पाइन्छ भन्ने थियो, अहिले नियम कडा छ, तैपनि केही हिसाबले बिचौलियाहरूले बिचबिचबाट चाहिँ त्यो व्यवस्था मिलाइदिन्छन् भनेर भन्छन्, यो चाहिँ के हो सर?
अब यस्तो हुन्छ, कुनै पनि कार्यालयमा कसैले आफ्नो किसिमको आर्थिक लाभ गर्ने हिसाबमा व्यवसायकै रूपमा अगालेका त हुन्छन् नै, जसलाई हामी बिचौलिया भन्ने शब्द प्रयोग गर्छौँ होइन। ती बिचौलियाको कुरा चाहिँ यो कार्यालयको सन्दर्भमा अहिले हामीले के गरेका छौँ भने पेसागत हकितका हिसाबले उहाँहरूले पेसागत रूपमा कुनै संस्थामा आबद्ध भएर अदालतले उहाँहरूलाई आधिकारिक रूपमा परिचय पत्र प्रदान गरेको छ भने त्यस्तालाई हामीले सहयोगीको रूपमा भूमिका निर्वाह गर्न पाउँछौँ। तर हामीले हाम्रो कार्यालय परिसरभन्दा बाहिर बसेर गर्नु भनेर चाहिँ हामीले भनेका छौँ, अहिले त्यो किसिमको चाहिँ त्यति छैन, निकै घटाएका छौँ हामीले। त्यो बिचौलियाले गर्नै नपाउने भन्ने त होइन, बिचौलिया भन्नाले पेसागत हकहितका लागि उनीहरूले जुन आबद्ध संस्थामा आबद्ध भएर अदालतले नै मान्यता दिएको कुनै पनि संस्था, उहाँहरूले पनि परिचय पत्र झुन्ड्याएर तपाईँहरू आइदिनुहोस्, तपाईँहरूले काम गर्दाका बखतमा तपाईँ यो व्यक्तिले गराएको भन्ने हामीले आइडेन्टिफाई गर्न पाउँ, चिन्न सकौँ भन्ने हिसाबले उहाँहरूलाई पेसा गरेर खान चाहिँ हामीले छुट दिएका छौँ। तर कार्यालय परिसरभित्र चाहिँ छैन।
तपाईँले भर्खरै सुनिहाल्नुभयो यातायात व्यवस्था कार्यालयका अधिकृत विष्णु कुमार भट्टराईले भन्नुभएको कुरा। र अबका लागि तपाईँलाई जानकारी दिउँ, काठमाडौँमा प्रदूषण अझै बढ्ने मौसमविदहरूले बताएका छन्। ठूलो पानी नपर्ने र हावाहुरी नचल्ने हावाको सम्भावना भएकोले अझै प्रदूषण बढ्ने मौसमविद वरुण पौडेलले बताउनु भएको छ। यसरी हावा नचल्दा र हावाका कोणहरू रहेकाले बिहान प्रदूषण र बेलुका प्रदूषणको मात्रामा बढी हुने भएकोले तपाईँ बिहान बेलुका हिँड्दै हुनुहुन्छ भने बिहान बेलुका नहिँड्नका लागि भनेर पनि डाक्टरहरूले सुझाएका छन्। प्रदूषणले सबै उमेर समूहलाई असर गर्ने भएकोले तपाईँ बाहिर निस्किँदै हुनुहुन्छ, काम विशेषले निस्किँदै हुनुहुन्छ, बाहिर निस्कनुपर्ने काम छ भने मात्रै मास्क लगाएर वा कपडाले नाकमुख छोपेर मात्रै बाहिर निस्कनुहोला। प्रदूषण बढ्दै गएको छ, जबसम्म पानी पर्दैन तबसम्मको लागि र हावाहुरी या हावा नचल्दासम्मको लागि प्रदर्शनको मात्रा अझै बढ्ने भएको छ। त्यही भएर सचेत रहन हामी आग्रह गर्न चाहन्छौँ। अबको लागि तपाईँलाई केही विषयमा जानकारी गराउँछु। ट्राफिक प्रहरीले ट्राफिक महाशाखाले जानकारी दिएको केही विषयहरूमा तपाईँलाई जानकारी गराउँछु। जस्तै तपाईँको सवारी साधन चोरिएको छ र चोरी भइसके पछाडिबाट के गर्ने कसो गर्ने भनेर तपाईँलाई चाहिँ केही जानकारी हासिल गर्न मन छ भने त्यो विषयमा तपाईँलाई जानकारी गराउँछु। यदि तपाईँको सवारी साधन चोरिएको छ भने त्यस पश्चात तपाईँले आफ्नो मोटरसाइकल वा स्कुटर हराएको निवेदन जुन छ त्यो ट्राफिक प्रहरी महाशाखाको वेबसाइटमा एउटा फर्म पाइन्छ। त्यो फर्म तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। तपाईँले त्यसका लागि traffic.nepalpolice.gov.np गएर तपाईँले त्यहाँ फर्म पाइन्छ, त्यो फर्म डाउनलोड गर्नुहोस् र त्यो फर्म डाउनलोड गरिसकेपछि तपाईँले हराएको सवारी साधनको सवारी दर्ता किताब या को फोटोकपी पेश गर्न सक्नुहुन्छ। यानि कि ब्लुबुकको फोटोकपी तपाईँले त्यसमा संलग्न गरेर राख्न सक्नुहुन्छ र त्यसै गरी सवारी साधन हराएको मिति कुन ठाउँमा कुन मितिमा हरायो, कुन समयमा हरायो, कुन ठाउँमा हरायो, साथै त्यसको इन्जिन नम्बर च्यासिस नम्बर लगायतका कुराहरू सबै जति पनि छन् ती सबै कुराहरू तपाईँले निवेदनमा लेखेर उल्लेख गर्नु पर्यो र त्यो निवेदन लिएर तपाईँले महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइमा सम्पर्क गर्नुपर्छ र त्यो भइसकेपछिबाट जब सवारी साधन पत्ता लाग्छ तपाईँलाई ट्राफिक प्रहरीले सम्पर्क गर्छन् र तुरन्त तपाईँले हराउने बित्तिकै 103 पनि फोन गरेर जानकारी गराउन सक्नुहुन्छ। र अर्को कुरा भनेको तपाईँलाई यो सबै गर्नुभयो र यो सबै गरिसक्दाखेरिमा पनि तपाईँलाई ट्राफिक प्रहरीले गरेको निर्णय वा सजायको विषयमा चाहिँ चित्त बुझेन, यो चाहिँ अलिकति मलाई चित्त नबुझेको कुरा हो भन्ने जस्तो लाग्यो भने तपाईँले त्यसको बारेमा पनि उजुरी दिन सक्नुहुन्छ। सवारी तथा यातायात व्यवस्था एन 2049 दफा 171 बमोजिम यातायात व्यवस्था विभागमा तपाईँले 30 दिनभित्र उजुरी दिन सक्नुहुन्छ र त्यो उजुरीको पनि तपाईँलाई चाहिँ समावेश हुन्छ है। यो कुरा पनि तपाईँले जानकारी राख्नुपर्ने जरुरत हुन्छ। अब भने कार्यक्रम सडक र सवारीमा तपाईँले व्यक्त गर्नुभएको विचारलाई समेटौँ। आज हामीले उज्यालोको फेसबुक पेजमा तपाईँ कुनै समस्यामा पर्नु भएको छ भनेर सोधेका छौँ। जुन समस्या सामान्य पनि हुनसक्छ, विशेष पनि हुनसक्छ। जस्तै आज म पेट्रोल सकिएर जुन समस्यामा पर्ने त्यस्तै किसिमको समस्या पनि हुनसक्छ या अन्य कुनै समस्याहरू पनि हुनसक्छ। त्यो विषयमा तपाईँको विचार जान्ने प्रयत्न गरेको छु। जसका लागि नवलपुरे तिलले लेख्नु भएको छ, भारतले नाकाबन्दी गर्दा कलङ्कीमै पेट्रोल सकियो, पुग्नुपर्ने थानकोट, राति 9 बजे धकेलेर ढुङ्गे अड्डा पेट्रोल पम्पसम्म लगेर लाइनमा राखेर थानकोटसम्म हिँडेर पुग्यो भनेर उहाँले लेख्नु भएको छ। यस्ता पेट्रोल सकिएका मात्र होइन, अरू समस्या पनि हुनसक्छ, त्यो पनि तपाईँले व्यक्त गर्न सक्नुहुन्छ। जस्तै जोशी तिलकले लेख्नु भएको छ, परेको छु, अलि बाटोसम्म गुडाएँ अनि नसकेपछि हिँडेर पसलबाट एउटा बोतल एक बोतल पेट्रोल किने, हाम्रोमा त पेट्रोल पम्प छैन, बोतलमा मात्र पाउँछ अनि बाइकमा हालेँ, त्यति साह्रो गाह्रो त भएन भन्ने हिसाबले उहाँले लेख्नु भएको छ। त्यसै गरी यो चाहिँ मैत्रीदीप लोहाङरुङ राईले सजेसनको हिसाबले लेख्नु भएको छ, सुझावको हिसाबले रिजर्भ ट्याङ्कीको स्विच अन गरेपछि पेट्रोल भर्नुपर्छ भन्ने हेक्का राख्ने र पेट्रोल पम्प क्रस नगर्ने भनेर उहाँले सुझाव पनि दिनुभएको छ। तपाईँको सुझावको लागि धेरै धेरै धन्यवाद र सबैजनाले आफ्नो विचार लेख्नु भएको छ, त्यो विचारलाई हामी कार्यक्रममा समेट्नेछौँ। उज्यालो सुन्दै गर्नुहोला। अहिलेको लागि हामी एउटा सुन्दर गीत सुन्छौँ र यो गीत सुनिसकेपछिबाट हामी आउँछौँ पहेँलो बत्ती मुनि ब्यान्डको यो गीत रहेको छ, यो गीत सुनौ, यो गीतपछि हामी आउँछौँ। उज्यालो सुन्दै गर्नुहोला।
जस्तै उज्यालो छरेर आऊ है निन्दरीको मैदानमा सपनी कोरेर आऊ है घाम जस्तै उज्यालो छरेर आऊ है निन्दरीको मैदानमा सपनी कोरेर आऊ है तिमी पनि खोला दिल अन्धारोको अघितिर संसारै हे माया अन्धेरीमा भुलिरहछ तिम्रो हाँसो को माया भर है परिरहछ
घर बनाउँदै गर्दा कतिवटा पिलर राख्ने, कति चौडाईको वाल बनाउने, घर मजबुत बनोस् भनेर विश्वस्त रहन अरू धेरै कुराहरू सोध्नुहुन्छ। तर कहिले गाडी किन्दा आफू र आफ्नो परिवार चढ्ने गाडीको सेफ्टी बारे सोध्नु भएको छ? अबदेखि सोध्नु, के यो सेफ छ?
Tata Nexon, the only SUV in Nepal with 5-star safety rating.
तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क र उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुप्रदी र टाटा मोटर्सको सहकारीमा तयार पारिएको रेडियो कार्यक्रम सडक सवारी सुन्दै हुनुहुन्छ। हामीलाई तपाईँ काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने उज्यालो online.com र उज्यालो एप्लिकेशनको प्रयोग गरेर तपाईँले हाम्रा कार्यक्रमहरू फुर्सदको समयमा सुन्न र डाउनलोड गरेर अरूलाई सुनाउन पनि सक्नुहुन्छ। अब भने कार्यक्रममा तपाईँको विचार समय नेपालो भएको छ र आज मैले मेरो पेट्रोल सकिएको कुरालाई लिएर आफ्नो अनुभव साट्नको लागि तपाईँलाई भनेको थिएँ। नरेन्द्र सम्बा हाम्फेले लेख्नु भएको छ, हे भरे आज यो मिडियाले सम्झायो, सहरदेखि गाउँ आउन 3 घण्टा लाग्थ्यो, बजारबाट फर्केँ बाटो तेर्सो ओह्रालो अनि उकालो, बाटोमा पेट्रोल लाउने ठाउँ थिएन, मरेर उकालो कट्यो अनि पेट्रोल पम्पमा गएर पेट्रोल लिएर हिँडेपछि मेरो गाडी पुरै फिरिली घरसम्म, काठमाडौँबाट काठमाडौँमा गाउँको जस्तो पेट्रोल पम्प कहाँ पाउँछ र भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी मेरो समस्या अलि फरक रहेछ भन्दै बालकुमार लम्सालले लेख्नु भएको छ, मेरो समस्या अलि फरक रहेछ, साइकलको चेन खुस्किएर जङ्गलमा हरिबिजोक लाउँदा 2 घण्टा बितेछ भरै भनेर उहाँले लेख्नु भएको थियो। अनि त्यसै गरी गणेश दाहालले उहाँकै कमेन्टमा रिप्लाई गर्दै लेख्नु भएको छ, मेरो पनि भएको थियो एकपटक, त्यो पनि तात्तातो घाममा भनेर उहाँले लेख्नु भएको थियो। यो सबैलाई परेको समस्या हो। हाम्रा सहकर्मी प्रवीण श्रेष्ठले पनि भर्खरै सुनाउँदै हुनुहुन्थ्यो, उहाँ 9 बजे अफिसबाट निस्किनु भयो, घर जाँदै गर्दाखेरि घरकोसम्म पुग्दाखेरिमा उहाँको बाइकको स्टार्ट बन्द भयो, उहाँले तेल सकियो कि भनेर हेर्नुभएछ, रिजर्भमा तेल चाहिँ रहेछ तर स्टार्ट भएन, त्यसपछिबाट उहाँले यसो उसो गरेर स्टार्ट गर्न खोज्नुभयो तर स्टार्ट नभएपछि उहाँले पेलेर बाइकलाई इमाडोलको कृष्ण मन्दिरसम्म पुऱ्याएर एउटा साइकल पसलमा पुगेपछि आफै बनाउँछु भनेर एउटा सामान किन्नु भएछ, अनि किनिसकेपछिबाट कार्बोरेटरमा पानी जमेको रहेछ कि के छ भनेर उहाँले कार्बोरेटर खोलेर कार्बोरेटर सफा गर्नुभएछ, पेट्रोलको पाइप सफा गर्नुभएछ, स्टार्ट गर्दाखेरिमा एकचोटि स्टार्ट चाहिँ भएछ फेरि पनि बन्द भयो, त्यसपछिबाट उहाँले कार्बोरेटर सफा गर्दा गर्दै कार्बोरेटरमा चाहिँ त्यो रिजर्भमा भएको तेल पनि सकाउनु भएछ, त्यसपछिबाट उहाँले पेलेर बाइकलाई 1 किलोमिटर जति पेलेर पेट्रोल पम्पसम्म पुऱ्याएर तेल हालेर उहाँ 11:30 बजे घर पुगे भनेर भर्खरै सुनाउँदै हुनुहुन्थ्यो, पसिन पसिन भएर उहाँ घर पुग्नुभयो भनेर सुनाउँदै हुनुहुन्थ्यो। यो समस्या सबैलाई परेको समस्या हो। अब यो समस्याले चाहिँ हामीलाई के सिकाउँछ भने हामीले हाम्रो सवारी साधनलाई पहिल्यैदेखि नै चेक जाँच गरिराख्नुपर्छ र के कस्तो अवस्थामा रहेको छ, पेट्रोल छ कि छैन, पेट्रोल छ भने त्यो पेट्रोलको अवस्था कस्तो रहेको छ, कार्बोरेटर बेला बेलामा सफा गरिराख्नुपर्छ भनेर हामीले अहिले भर्खर कुराकानी पनि गरिरहेका थियौँ। त्यसैले सवारी साधनको बारेमा चाहिँ तपाईँले ज्ञान लिनु पर्ला है। अब नै कार्यक्रम सडक सवारीमा पालो भएको छ सवारी साहित्यको। आज मैले तिनकुरेमा भेटिएको नाचारख 5147 नम्बरको बसको साहित्य लिएर आएको छु। हिजो पनि मैले यही बसको साहित्य तपाईँलाई सुनाएको थिएँ, हिजो यो बसको दायाँपट्टि लेखिएको साहित्य सुनाएको थिएँ, जुन बायाँपट्टि लेखिएको साहित्य सुनाएको थिएँ, आज मैले तपाईँलाई दायाँपट्टि लिएर आएको साहित्य सुनाएको छु। बसको ठ्याक्कै पछाडिपट्टि दायाँपट्टि साइडमा लेखेको छ, छाती दुख्यो छातीभित्र दुख्यो घाउ त्यो आँखाले देख्ने भए, छातीभित्र दुख्यो घाउ त्यो आँखाले देख्ने भए, आँसु किन खस्त्यो होला परेलीले छेक्ने भए। यो सवारी साहित्य सहित आजको लागि कार्यक्रम सडक सवारीबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै रोशन केसी विदा हुन्छु। सुरक्षित यात्रा गर्नुहोस्, सवारीको बारेमा चेक जाँच गर्नुहोस्, आफू जाने ठाउँको बारेमा बुझ्नुहोस्, सडकको बारेमा बुझ्नुहोस् र आफ्नो गन्तव्यसम्म सुरक्षित रूपमा पुग्नुहोस्। हस्त नमस्कार, शुभ दिन, शुभ समय।